بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مادن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد اللهم صل على سيدنا ومولانا محمد وصحبه وسلم. اما بعد، ایک صحابی نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور عرض کیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، مجھے ایک نصیحت فرمائیے مگر مختصر. یعنی صحابی کا سوال تھا نبی کریم صلی اللہ علیہ وسلم سے کہ مجھے کوئی ایک مختصر قسم کی نصیحت فرمائیے. عجیب انداز سے انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں اپنی عرض کو پیش فرمایا. نصیحت بھی چاہتے ہیں لیکن شرط بھی لگا دی، شرط کے ساتھ اپنے عرض کو پیش کیا. زمانہ نبوت کا زمانہ تھا اور وہ زمانہ تھا جیسے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ سب سے افضل زمانہ میرا زمانہ ہے. اور جب اتنا افضل زمانہ ہو تو اس زمانے کے انسان بھی بہت ہی افضل تھے، جن کا شغل یہ تھا کہ دن اور رات نبی کریم صلی اللہ علیہ وسلم چہرے مبارک کی زیارت فرمانا. اس زمانے کے انسانوں میں جو بھی آپ کی خدمت میں حاضر ہو جاتا ایمان کے ساتھ آپ کے چہرے مبارک کو دیکھ لیتا تو وہ کائنات کا سب سے بڑا انسان بن جاتا تھا. پتھروں کو بھی شعور آ گیا تھا، وہ ایسا زمانہ تھا. تو یہ سوال جو کیا وہیں سے ایک تربیت یافتہ شخص نے جو صحابی بن چکا تھا آپ کی خدمت میں عرض کی. اس زمانے کے اعتبار سے اور صحبت کے اعتبار سے یہ وہ لوگ تھے کہ دیکھنے میں بڑے فقیر لگتے تھے، ظاہر میں کوئی علم نہیں نظر آتا تھا، لیکن اللہ سبحانہ تعالیٰ ان کے زبانوں سے حکمتوں کو ظاہر فرماتے تھے. کیونکہ یہ وہ لوگ تھے جو اللہ تعالیٰ نے جن کو منتخب کیا تھا اس زمانے کے لیے اپنے حبیب کے لیے، اور قیامت تک جو زمانہ نہ تھا وہ سب کے زمانے تک کے جتنے بھی انسان آنے تھے ان کے انہوں نے رہبر بننا تھا، ان کی باتوں سے لوگوں نے اصلاح کرنی تھی. آپ انسانوں کی زبان سے جو بھی بات نکلتی تھی وہ عجیب ہی بات ہوتی تھی. جیسے کہ غرض کیا انہوں نے تو یہ بات جو انہوں نے فرمائی کہ ایک نصیحت فرمائے اور بہت ہی مختصر ہو، بات تو بہت چھوٹی ہے، آدمی بائی پاس کر جاتا ہے، لیکن محققین بھی ایسے پیدا فرمائے، اللہ تعالیٰ نے ایسے انسان پیدا فرمائے، ایسے امام پیدا فرمائے، ایسے عقل مند انسان پیدا فرمائے کہ جنہوں نے اس چھوٹے چھوٹے فکروں کو سمندروں میں تبدیل کر دیا. ابو حنیفہ جیسے الحمدللہ کیسے انسان تھے، 600,000 احادیث پر اثبات کی ہے انہوں نے 6 لاکھ احادیث پر. تو چھوٹی چیز لگتی ہے ہمارے سامنے کہ نصیحت تھی, لیکن رک جائیں اور سوچیں کہ جس زبان ایسے زبان سے لفظ عرضی نکلی ہے اور اس خدمت میں ضرور بہت سی حکمت پر مبنی ہوگی, یہ بات چھوٹی بات نہیں ہوگی. پہلی بات تو یہ کہ یہ جو انہوں نے فرمایا ایک صحابی نے, تو در حقیقت یہ اپنے لیے تو تھا ہی نہیں, اپنے لیے تو تھا لیکن اپنے تئیں نہیں تھا, بلکہ یہ پوری امت کی طرف سے وہ یہ پیغام اور یہ عرضی پیش کر رہے تھے نبی کریم صلی اللہ علیہ وسلم. آپ سرکار دو عالم کا جو جواب تھا وہ صرف صحابی کے لیے نہیں تھا بلکہ قیامت تک کے ہر امتی کے لیے اس کا جواب بنتا. تو اس لیے ہمیں غور سے سننی چاہیے بات, ہم تک کی بات ظاہر اسی انداز سے آئی ہے. پہلی بات جو ہے اس میں ان کا یہ عرض کرنا کہ مختصر تو یا نہ سننے کے لیے بات ہے, بہت خوبصورت بات ہے سنیں. کہتے ہیں کہ مختصر بات فرمائے, اس پر رضوان الدین نے بڑے اچھے نقاد پیش فرمائے کہ مختصر کہہ دینا ان کا شرط لگا دینا, پہلی چیز تو یہ کوئی بے ادبی میں نہیں تھا بلکہ حکمت پر مبنی ایک سوال تھا جو اللہ تعالیٰ ان کو ذہن میں چیز ڈالی. مختصر جو انہوں نے فرمایا عرض کیا تو کہتے ہیں وہ اس وجہ سے کہ یہ دلالت کرتی تھی یہ بات, یہ خود ان کا عرض کرنا مختصر کہنے سے ان کی یہ بات دلالت کرتی تھی, یہ پروف بن جاتا تھا کہ در حقیقت اس ان میں یہ شوق اور محبت ہے کہ وہ اس نصیحت پر عمل کرنا چاہتے ہیں. ان کی یہ نصیحت جو مانگنا تھی یہ کہہ کر کہ اتنا دیں کہ میں جس پہ عمل کر سکوں, تو پہلی چیز تو یہ ہوئی کہ ان کی نیت یہ تھی کہ میں عمل کروں. جہاں سے یہ نقطہ نکل رہا ہے آپ سنیں کہ جب بھی اللہ سبحانہ تعالیٰ کسی کو توفیق عطا فرمائے, حدیث سے نکلتا ہے پیغام, اور کسی درس میں, کسی تعلیم میں, کسی تفسیر میں, کسی مجموعے میں, کسی تقریر میں, کسی بیان میں انسان توفیق دے دے انسان کو کسی بیٹھنے کی, تو اس آدمی کو سب سے پہلے جو کرنا چاہیے کیا کہ اس کی نیت یہ ہونی چاہیے کہ میں اس جو نصیحت مجھے سننے کے لیے اللہ تعالیٰ نے بھیجا ہے میں اس پہ عمل کروں گا. پہلی شرط یہ ہوگی, ورنہ وہ کیا ہو جاتا ہے, مجموعہ تفریح بن جاتی ہے, مذاق بن جاتا ہے, عام چیزوں کی طرح بن جاتا ہے, گئے کھایا پیا اٹھ کے چلے گئے, باتیں ہو گئیں, سن لی, مجموعہ لگ گیا, دلچسپی آ گئی, تو کتنا فرق ہو گیا. یا تو وہ اس مجموعے کو اتنی قیمت ہے جس پہ اللہ تعالیٰ نے انسان کو بھیجا ہے, جس سے آپ یہاں تشریف لائے ہیں, تو اللہ سبحانہ تعالیٰ نے یہ کرم کرتا ہے انسان پر کہ اس کو پہلی نیت کر کے آنی چاہیے کہ یہ جو میں مجمعے میں جا رہا ہوں الحمدللہ چھوٹی بات نہیں ہے, میں اپنی مرضی سے نہیں جا رہا, میرے قدم بھی اپنی مرضی سے نہیں اٹھ سکتے, اور اس مجمعے کو جو سلیکٹ کیا اللہ نے کیا ہے, میں انسان کو نہ دیکھوں اس بات کو دیکھوں جو میں سن رہا ہوں کہ بات کیا ہے, اور وہ بات اس حوالے پہ مبنی ہے, اس حوالے کے ساتھ ہے جس کا تعلق سرکار مدنی کے ساتھ ہے, تو وہ تو خود ہی اس کی قیمت بن جاتی ہے, اس کو خود ہی قیمت بن جاتی ہے کہ انسان اسے سن کر اس کے لیے عمل کرے, اس سے بہترین بات تو اور حوالہ ہو ہی نہیں سکتا. تو پہلی چیز تو یہ سمجھ آئے گی الحمدللہ جو ہمارے کام کی بات آئی کہ بیس پہ جب بھی اللہ تعالیٰ ایسی توفیق دے کہ جب کسی مجموعے میں جس میں جائیں تو اس کو کیا چاہیے, نیت کہ میں عمل کرنے جا رہا ہوں, کیونکہ اس کا حساب بھی آخر میں ہوگا, یہ کسی تفریح کے لیے نہیں جا رہا, کسی مذاق کے لیے نہیں جا رہا, چلو بھی چلتے ہیں بیٹھ جاتے ہیں, بے شک کسی انداز سے بھی انسان اللہ کو پہنچا دے, لیکن نیت ہو کہ یہ اللہ اور رسول کی باتیں ہیں, اس میں سے میں جو سنوں گا اس پہ میں نے عمل کرنا ہوگا. دوسری چیز مختصر, اشارہ دیا گیا کہ ضروری نہیں کہ لمبی لمبی چیزیں, لمبی لمبی باتوں سے, لمبے لمبے حوالہ جات سے किसी इंसान को कि आप नसीहत करें, नहीं, बल्कि बेहतर यह है कि नसीहत जो वो हो कि जो उसके जहन तक उतर जाए और जिसको पकड़ ले। उसने जाहिर किया साहबी ने, यार सुनो बातें तो बहुत ही खूबसूरत हैं आपके, दिल चाहे तो सारी जिंदगी बल्कि और जिंदगी आती जाए, हम आपको देखते रहे, मोतियां चुनते रहे, आपसे किसका दिल नहीं करता ये। लेकिन उस वक्त उसका अपना मामला था और उसकी नजर में वो एक इंसान नहीं था बल्कि क़यामत तक आने वाले इंसान थे, और जाहिर है कि वो ऐसे ऐसे जमाने में आने जिसमें इंसान बहुत मसरूफ होगा, बड़ा मुश्किल होगा उनके अमल करना, हर आदमी शॉर्टकट मारेगा, तो उस वक्त के लिए काम बन रहा है क्योंकि ऐसी चीज बताएं कि हर आदमी उस पर अमल कर जाए, कोई बहाना ना हो कि जनाब बड़ा मुश्किल है, मैं इस जमाने में कैसे दीन पे अमल कर सकता हूँ, ये मैं कैसे करूंगा, फलां करूंगा, अब यार ये करें तो फिर बात बनेगी, ये बनेगी, तो उस जमाने की बात करें नहीं, कोई जमाना भी खाली ना हो, हर जमाने को उसके मुताबिक पूरा दीन पहुंच जाए जिसमें इंसान को कोई तशनगी नहीं रह जाए, कोई इसमें रुकावट ना हो और कोई ऐसा बहाना ना हो कि मैं ये अमल नहीं कर सकता। बिल्कुल साफ कर दिया कि रोजे क़यामत में खड़ा हो, नो एक्सक्यूज, बहाना किसी किस्म का नहीं चल सकता कि अल्लाह ताला इस वजह से नहीं किया, इतना एहसान हसन तरीके से बात बताई जाए। और कि भाई नसीहत मुख्तसर हो, और मुख्तसर का मतलब ये कि मैं इस पर अमल कर सकूं, सुन सकूं। अब दूसरी तरफ कि जो सुनाने वाला है उस पर भी ये इशारा मिल जाता है कि तुम भी भाई अब लंबी लंबी बातें ना करो, लंबी चौड़ी बातों से काम फायदा नहीं चलेगा, रंगीन और लुत्फ देना बातों के अंदर से काम नहीं चलेगा, बल्कि तुम इंसान की जरूरत और मजबूरी को देखो कि किस तरीके से उस तक दीन पहुंचा के उसके दिल में उतार दिया जाए और वो कुछ लेके चला जाए। तो दोनों तरफ ये बातें निकलती हैं सदी से कि सुनने वाला भी और देने वाला भी बहुत एक ही नजर से काम करें कि ये अल्लाह का दीन है और हमें इस पर सुन के या बताकर इस पर क्या करना है, तो करेंगे आज की बात पर, पक्का वादा है, आगे चलो चले, नहीं ये अभी कहा ही नहीं, ये आएगी बात आगे। अच्छा जी, अब कहा किससे जा रहा है, अर्जी किसको दी जा रही है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत पेश की जा रही है। साहबी तो जानता था कि मैं किसको अर्जी पेश कर रहा हूँ, वो तो ऐसा खजाना था वहां से तो खाली जाता ही नहीं था आदमी कोई, उसने बड़े वसौक से अर्ज किया पूरे दिन का, वो पूरा दिन मांग रहा है, वो कोई एक हिस्सा नहीं मांग रहा, उसने कोई लिमिट तो नहीं ना किसी चीज की, उसने कि मुझे एक ऐसी नसीहत फरमाया, मुख्तसर फरमाया कि दुनिया और आखिरत मुझे सब कुछ मिल जाए, यही हमें चाहिए नहीं चाहिए, अगर आज ये काम नसीहत हम पकड़ लें तो अल्हम्दुलिल्लाह मिलेगी, जरूर मिल जाएगी चीज, वो यही चीज मांग रहे हैं, मुकम्मल दीन मेरे पास आ जाए, लेकिन किस चीज से मुख्तसर, और उसको मालूम था कि नबी या करीम इस मसले को हल कर सकते हैं, जरूर ऐसा होगा। और खुद सरकार इदम की खसूसियात में से खसूसियत यह है कि आप सरकार जामे कलाम थे, यानी क्या कि कूजे के अंदर बंद कर देते थे पूरे समंदर को, एक ही फिक्र के अंदर पूरा मसला समझाते थे इंसान को पूरा, इस कदर ये एक सिफत थी आपकी, खासियत थी, आपका मौजूद था, अल्हम्दुलिल्लाह आपके कलाम में अल्लाह ने बरकत दी थी, बड़ा जबरदस्त। अब्दुल बिन मसूद रज़ियल्लाहु अन्हु बहुत बड़े सहाबी हैं, एक सैयदुल फिकह कहा जाता है उनको, तमाम सहाबियों के अंदर जो फकीह थे उनके सैयद थे, सबसे बड़े सरदार थे फिकह के अंदर, मामूली चीज़ नहीं थी, कितने बड़े बड़े सहाबी थे, हम तो उनका काम से ही बात सुनी है कि उनको सैयद कहा जाता था, सरदार थे फिकह के, बड़ी मशहूर बात है, एक फिक्रा सुना, एक जुमला जुमे के वक्त आप नबी सुन मेंबरशिप पे बैठे हैं और एक फिक्र आया, बैठ जाओ, बस एक जुमला था ना, अब देखें इस जुमले से कितना बड़ा दीन बन गया। अब्दुल्ला बिन मसूद जो फकीह थे खुद, दो रवायत में या तो घर से निकलते हुए या मस्जिद के दरवाजे पर, जब ये फिक्र उनके कान में पहुंचा बैठ जाओ, उसी वक्त बैठ गए, उस वक्त बैठ गए। अब बैठ जाने के बाद तुम क्यों बैठ गए, अब यहां देखें कितने दरवाजे खुल गए दीन के, कितने दरवाजे, पहला दरवाजा इश्क और मोहब्बत का दरवाजा खुल गया कि एक आशिक के नजदीक अपने महबूब की किसी बात का पहुंच जाना گوارا ہی نہیں ہوتا کہ اس کے بعد انکار کر دے اس کا. اور پھر عاشق اور معشوق کون ہو؟ نبی کریم صلی اللہ علیہ وسلم کا عشق سینے کے اندر ہو اور آپ کی طرف سے کوئی آواز پہنچے تو کیا مثال ملتی ہے؟ وہ کیا کرے گا؟ وہیں بیٹھ جائے گا. بے شک وہ یہ سمجھے میرے لیے کوئی فقی تھے, ہزاروں مسائل کے ذہن میں آ سکتے تھے, اس لیے یہ عمل کس نے کیا؟ بہت بڑے صحابی نے کیا جو خود فقی کا ماسٹر تھا. بیٹھ گئے, انہوں نے کچھ جواز پیش نہیں کیا اور اسی وقت کھول گئے, عشق و محبت کا ایک نیا دروازہ کھل گیا, اطاعت رسول کا ایک عجیب سورج طلوع ہو گیا. آپ دیکھیں اسی ایک فکرے پر انہوں نے کر کے بتا دیا کہ یہ ہمیں نبی عطی اللہ عطی رسول کا مفہوم یہ ہے کہ جو کچھ بھی سرکار دوسم پہنچا دے اور کان تک وہ بات پہنچ جائے تو ہمارا کام یہ ہے کہ ہمیں اس پر عمل کر دینا چاہیے فرض. اب یہ دین بن رہا ہے قیامت تک, کوئی جواز نہیں رہتا آدمی کے پاس. کس کی مثال ہے؟ اتنے بڑے صحابی کی, بجنی جی فلاں یہ وہ آپ, انہوں نے کچھ نہیں کہا, انہوں نے جواب بھی دیا. دوسرا اور تیسرا الحمدللہ, اللہ اکبر, سنت رسول اتباع رسول کی مثال کام کر دی کہ اطاعت اور سنت ایسی ہو, عمل کرنا ایسا ہو جیسے میں نے کر کے دکھایا. نبی پاک حکم تھا, فوراً فرمان جاری ہوا اور میں نے جاری کر دیا, اپنی زندگی پہ لاگو کر دیا, اس سنت کو عمل کر لیا اسی وقت. بعد میں ہوش آئے جو کچھ بھی ہو, خود جب فرمایا کہ تمہیں تو نہیں کہا تھا, کہتی یہ جو کچھ بھی تھا جس کے لیے بھی تھا وہاں کیا کیوں کب کا معاملہ نہیں تھا, آواز آپ کی تھی, کان میرے تھے, مالک آپ تھے, غلام میں تھا, حکم آپ کو تھا, تابعداری میری تھی, میں کیسے انکار کر دیتا. آج بھی یہ جذبہ ہمارے اندر موجود ہونا چاہیے, یہ دین بتایا جا رہا ہے. کوئی جواز نہیں, سرکار جسم کسی سنت کا عمل جاری ہو گیا, حدیث سے ثابت ہو گیا, پہنچ رہی ہے بات ہم تک, تو ہم پہ کیا بنتا ہے, کیا لاگو آتا ہے؟ عمل کر دینا. اس کو کہتے ہیں دین. اس دین کے ذریعے سے انسان آخرت میں فلا پائے گا. یاد رکھیں, اپنے دین سے نہیں, اپنی مرضی سے نہیں, دین کس کا ہوگا؟ جو نبی کریم صلی اللہ علیہ وسلم. تو یہ جامع کہاں پہ ایک 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 لفظ پہ آپ دیکھیں, اب اس پہ کئی مسئلے نکل سکتے ہیں, کئی چیزیں نکل سکتی ہیں. ایک چیز ایک لفظ پر بیٹھ جاؤ, اسی طرح ان کے مختصر جامع کلام مکمل ایک بات سے پورے دن کو سمجھا دینا نبی ان کا کمال تھا, شان تھی اور درجہ تھا آپ کو, اللہ نے دیا تھا آپ کو. اور یہی اسلوب آپ یہ دیکھیں, یہی اسلوب اسلوب سمجھتے ہیں, یہی طرز, یہی انداز کس کا ہے؟ قرآن حکیم کا بھی یہی انداز ہے. اللہ نے جو کتاب دی اپنے رسول کو اس کا بھی یہی انداز ہے. یہ نہیں ہے ضروری بھائی, میں آپ کو ایک نہیں کئی مثالیں اپنی زندگی کے سامنے میں دے سکتا ہوں کہ نیت چاہیے, جس میں پہلے اس حدیث میں ملتا ہے, نیت چاہیے کہ میں ہدایت چاہتا ہوں. کوئی شخص ہو اگر وہ چاہتا ہے کہ میں ہدایت چاہتا ہوں تو ضروری نہیں ہے کہ الف لام سے لے کے ناشتہ قرآن کو پڑھے تب جا کے وہ ہندو سے مسلمان ہوگا, یا کرسچن سے مسلمان ہوگا, یا فلاں مذہب سے مسلمان ہوگا, بلکہ کیا ہے کہ اگر وہ ہدایت کا تلاش کر رہا ہے تو قرآن کو الف لام سے ناشتہ تک پڑھنے کی ضرورت نہیں. قرآن میں وہ جامعت ہے, وہ حسن اللہ پاک نے رکھا ہے کہ الف لام میم ہی کافی اس کے لیے ہے. الف لام میم اب دیکھیں, اس میں ہی پورا آپ کو اسلام مل جائے گا. کسی سے پوچھ لیں, حضرت علی کا قول نہیں کہ پورا قرآن جو کس میں بند ہے؟ سورہ فاتحہ. اور سورہ فاتحہ کس میں بند ہے؟ بسم اللہ میں. اور پھر بسم اللہ کا سارا حسن کس میں آتا ہے؟ بے کے باقی نقطے کے اندر آ جاتا ہے, نقطے کے اندر. تو جو لوگ, یہ علی کی آنکھیں تھیں اور سینہ تھا, باب العلم تھے, کہ وہ کہتے تم پورا قرآن دیکھتے ہو, میں اس نقطے کے اندر پورا قرآن دیکھ لیتا, تمام مسائل کو حل کر لیتا. ایک آیت اتنا جامع قرآن کی آپ دیکھیں, ایک آیت سے سو سو مسائل نکلتے ہیں اور نکالے گئے ہیں. وہی نہیں ایسے علماء کرام جانتے ہیں, جس کو ایک ایک مسائل ایک ایک آیت سے سو سو نکلے ہیں. کیا یہ جامع تھی؟ تو کیا تھا کہ وہ یہ قرآن تھا جو صفات میں بند تھا, اور سرکار سے وہ قرآن تھے اللہ کو جن کی ہر ادا قرآن تھی, ان کی ہر ادا ہی قرآن تھی الحمدللہ. سرکار دسم کی وہ تو بند ہے لفظوں کے اندر, اور سرکار کے تم چلتے پھرتے قرآن تھے الحمدللہ. جسے دیکھیں تھا ہی ایسا نہیں, تو اس میں جامعت تھی اور اس میں بھی جامعت تھی. وہ کلام اللہ تھا اور یہ کلام رسول تھا. آپ کی زبان سے بھی جب کوئی لفظ نکلتے تھے پورا دین دیتے تھے, قرآن سے بھی جب کوئی چیز نکلتی تھی پورا دین دیتے تھے. بالکل یسے دیکھیں, اب قرآن کا اتنی بڑا حسن اللہ دیا, جامعت دی ہے کہ پڑھنا تو آپ چھوڑیں, اسلام بھی بڑی چیز ہے. میں نے تو ایسے لوگ بھی دیکھے ہیں, اللہ اکبر, ایسی مثالیں دیکھی ہیں کہ جنہوں نے دین قرآن سے کس طرح لیا کہ صرف قرآن کی زیارت کرنے سے ان کو ایمان آ گیا. بس نیت تھی کہ میں ہدایت چاہتا ہوں, تو انہوں نے قرآن پکڑا الٹا سیدھا, قرآن پکڑنے سے جیسے قرآن کو دیکھا اور قرآن دیکھنا شروع کیا تو اس کی اللہ اس میں حسن و جمال تھا, اس نے دین پہنچا دیا اس تک, اس کے سینے تک, اور اس نے کلمہ پڑھ لیا. اور یہی شان نبی کریم صلی اللہ علیہ وسلم کی تھی, اتنی جامعت تھی, جو آپ کے چہرے انور کو دیکھتا تھا مسلمان ہو جاتا تھا. عبداللہ بن سلام یہودی کے سردار تھے سب سے بڑے, ان کے آپ دیکھیں وہ اسلام کیسے لائے, مدینے میں سب سے پہلے اسلام لائے تھے, حالانکہ خود عالم تھے بہت بڑے, وہ خود بتاتے ہیں کہ علوم تھے میرے پاس, سب کچھ تھا, اور میں جب حاضر ہوا بہت سوالات تھے میرے سینے کے اندر, بہت سی باتیں تھیں, بڑے باتیں کرنی تھی جا کے, میں نے بہت کچھ اس پہ وہ ہونا تھا, مناظرہ ہونا تھا, جو کچھ ہونا تھا کہ آپ یہ بتائیں یہ بتائیں, کہ خود عالم تھے بہت بڑے, دیکھنے کے لیے کہتے ہیں میں تو دیکھنے لیے گیا تھا اور بحث کرنے کے لیے گیا تھا, لیکن سبحان اللہ جاتی جیسی میری نظر اس چہرے انور پڑی تو میں اسی وقت مسلمان ہو چکا تھا. تو پھر میں نے احترام طور پر دو تین سوال کرنے کے بعد مسلمان تو میں ہو چکا تھا چہرہ دیکھتے ہی, کہ کیسے ہو سکتا ہے یہ چہرہ ہو اور میں اس کے انکار کر دوں, یہ ناممکن چیز ہے. تو جلیات اور سبحان اللہ یہ رکی نہیں چیز, جنہوں نے سرکار کے دامن کو پکڑا اور پکڑتے رہیں گے قیامت تک, اللہ تعالیٰ ایسے انسانوں کو جن کو اولیاء اللہ کہا جاتا ہے, جو غلام ہیں نبی پاک کے سچے غلام, ان کے چہروں پہ بھی وہی نور آتا ہے. آج بھی ایسا ہوتا ہے کہ اولیاء اللہ, جو اولیاء اللہ ہیں حقیقت میں, ان کو چہرے کو دیکھ انسان اسلام پہ چل پڑنا شروع ہو جاتا ہے, چہرے کی گواہی دے دیتے ہیں ان کے. انور کاشمیری بہت بڑے بزرگ گزرے ہیں آپ, الحمد للہ عالم بھی تھے. کئی ہندو مسلمان ہونے شروع ہو گئے, تو ہندو نے کہا کہ ہوتا کیا ہے, پر تم کیوں مسلمان ہو, تو وہاں جا کر کہتا بھائی کیوں نہ ہو مسلمان, کہ کیا پڑھاتا ہے کیا سنتے ہو, کہتا کوئی آواز نہیں دیتا کچھ سنتا, ہم وہاں جاتے اس کا چہرہ دیکھتے ہی ہم فوراً مسلمان ہو جاتے ہیں. میں خود ہمارے حضرت, میں اپنے حضرت کی بات کرتا ہوں, الحمد للہ جی میری آنکھوں میں دیکھی بات ہے, ایسے ایسے منکرین, ایسے ایسے منکرین واللہ جس وقت آتے تھے وہ تڑپنے لگتے تھے حضرت کو دیکھ کر, اور اٹھتے ہی نہیں تھے جب تک توبہ نہیں کر لیتے تھے. زندگی دیکھ حضرت فضل القشی رحمۃ اللہ علیہ جو ان کے شیخ تھے, واقعات کتنے واقعات. جب غلاموں کا یہ حال ہے تو آقا کا کیا حال ہوگا, تو ان سے سوال کیا جا رہا ہے, تو ایک بیچ میں بات آ گئی حدیث کی, ان سے سوال کیا جا رہا ہے کہ حضرت ہمیں, مجھے بھی ایسی نصیحت فرما دیجئے کہ کیا ہو مختصر ہو, اور بات سمجھ آئے گی حمید کے ساتھ, کہ وہ چیز مانگی جا رہی ہے امت کے لیے کہ یا رسول اللہ صلی اللہ علیہ وسلم امت پر رحم فرمائیں, ہم تو صحابی ہیں الحمدللہ, ہم تو دن رات, کتنے بڑا سخت دین ہمارے پاس آ جائے ہم نے تو کر گزرنا ہے, اور ہم تو واقعی صحابی تو صحابی تھے, مقام پر پہنچے ہوئے تھے الحمدللہ, ان کے دین تو کمپلیٹ تھے, ایمان مضبوط تھے, حالات بہت اچھے تھے. اب ہمارے جو حالات ہیں یہاں, ان حالات کے بارے میں سوچیں آپ, کیا وظیفہ بتا دیا, کیا گرو بتا دیا, اور آج ہم انسان بننا چاہیں, اپنی زندگی کو تبدیل کرنا چاہیں, تو کیا یہ ایک حدیث والی کافی نہیں ہوگی, جو آ ہی اسی دعوے پر رہی ہے, جو حدیث اسی دعوے پر آئی ہے کہ تم بالکل صحیح ہو جاؤ گے اس کے ساتھ, تم بالکل پکے نمازی ہو جاؤ گے, پکے ایماندار ہو جاؤ گے, پکے تم اسلام پہ چلنے والے انسان ہو جاؤ گے, دوئی کے رنگ ختم تمہارے سے ہو جائیں گے. بننا چاہتے ہیں نہیں, سنتے رہے میری باتیں, گھبرانے کیا بات ہے, خود ہمارے پاس ایسا الحمدللہ ایک میسج آ گیا جس کو دیکھ کر, ہم اس عمل کو دیکھ کر, اس چیز کو دیکھ کر ہر آدمی بدل سکتا ہے, ہر عورت بدل سکتی ہے, ہر انسان بدل سکتا ہے. ان صحابی نے جب پوچھا تو نبی کریم صلی اللہ علیہ وسلم کی جب خدمت میں یہ سوال گیا تو آپ نے فرمایا, کوئی اس پہ پکڑ نہیں کی, کوئی اس کو سختی نہیں کی, کوئی آپ نے مائنڈ نہیں کیا, جو اپنی زبان میں بولیں گے کہ بھئی تم نے شرط کیوں لگائی ہے میرے ساتھ اس چیز کی, نصیحت مانگتے ہو اور شرط لگاتے ہو, جیسے آج کوئی آپ سے کوئی ایسی بات کرتے تو فوراً کہیں گے اچھا تو ٹھیک بھی ہونا ہے, تو میں نے تو ہنسنے پہ یہ کرو فلاں کرو, میری بات سنی تو سنو, میں اسی طرح کرتا ہوں تقریر, میں ایسی باتیں کرتا ہوں, میں اسی طرح آپ کو دین دے سکتا ہوں, ये आज का अंदाज है, तो सरकार का क्या अंदाज था जो आज के मुबल्लिगीन का अंदाज होना चाहिए। सबर से उसकी बात समझो वो कह रहे हैं। आज भी लोग ऐसे आते हैं, हमारे पास भी आते हैं, ठीक है बैठो हम इतना जिक्र नहीं कर सकेंगे, थोड़ा जिक्र देंगे, एक तरह से लड़ने लगेगा आदमी सब, चाहे हमारे मजमे होंगे बस करें सब जिक्र दी जाए, इतना दे बस, हम मैं ज्यादा जिक्र नहीं कर सकता, ठीक हो गया तौबा हो गई। तो उसको ये मैं नाराज हूं या वो नाराज हूं, मुबल्लिगीन के लिए कितने बड़े चीजें निकलती हैं इस चीज पर कि भाई साहिल को देखे क्या चाहता है। और आजकल साहिल तो यही है कि भाई दुकान चलानी है, टैक्सी चलानी, क्या आप हमें हजरत जिक्र देगा, इतना बताया जिक्र। तो आज वो हदीस हमें पहुंचा रही है कि इस नियत से अगर के मांगता है और इस नियत से कोई शेख देता है तो अल्हम्दुलिल्लाह वही असर होगा जो सारे सिलसिले का जिक्र होता है। मांगो तो सही, डरते क्यों, लो तो सही, जो तुम्हारी हैसियत है उसी हैसियत के मुताबिक इंसान को दिया जाएगा, डरने की क्या बात है। हमारे सरकार ने हमें यही तालीम दी है, जब तुम इस डेजिग्नेशन पहुंच जाओ, इस स्टेज पे पहुंच जाओगे, तुम्हें ये ड्यूटी दे दी जाएगी, तुमने दुनिया को ये चीज पहुंचानी है तो इस अंदाज से पहुंचाओ, अपने तरीके से नहीं, मैं जो चाहता हूं वैसे लो, जो मैं पसंद करता हूं वो लो, मैं कहता हूं इतने हजार तुमने जिक्र करना है, इतने सबाक तुमने लेने हैं, नहीं फला ये करना है, नहीं वहां को तो मैं तुम्हें जिक्र दूंगा, नहीं एक आदमी कहते हैं मुझे दुकान पे आके सबक दो, तो तुम्हारी ड्यूटी है कि तुम दुकान पे जाकर उसको सबक दो। दीन पहुंचाना है, अल्लाह की दीन को जिंदा करना है, किसी इंसान ने नखरे नहीं करने, ठकरे नहीं चलने, मैं शेख हूं, मैं फला हूं, ना हम जोक्स हम कर सकते हैं, हम बस फलाए हम ये है, इन चीजों में क्या रखा है, तो जूते खाने वाली बात है, जो गया वो भी खत्म हो जाएगा। आजजी और तवाज़ा, जितना बुलंद इंसान होता है, बुलंद कौन होता है कि जिस कदर अलूम उतरते हैं इंसान पर वो इंसान बुलंद होता है, पैसों से बुलंद नहीं होता, किस चीज से बुलंद होता है, अलूम से बुलंद होता है, जितने अलूम उसके सीने में डाल रहा है, कुरान डाल रहा है, वो इतना बुलंद हो रहा है, तो जब जो बुलंद होता है, जो दरख्त होता है जिसमें फल लगा होता है, आम लगे होते हैं, वो झुका होता है, क्यों झुका होता है कि आओ भाई मैं नीचे हो जाता हूं, मुझे अल्लाह ने फल दिए, जाते जाते बच्चा भी खा सकता है मेरे से, तो बच्चा भी तोड़ लेते हैं, और जो अकड़ फू होता है उसके एक ही लगा होता है, ऊपर लगी होती है बस एक बूटी, एक फल लगा हुआ से ऊपर लगा हुआ, ना कोई बड़ा खा सके ना कोई छोटा सा खा सके, इसको कहते हैं मुतकब्बिर, उसको कोई फायदा ना दे रहा है ना उसको कुछ फायदा हो रहा है, लेकिन दरख्त छुप जाते हैं, कुछ झुकते हैं कि बच्चा भी कोई जा रहा है वो कहे आम खाने वो हाथ हमारे आराम खा के, वाह क्या मजा आ गया, दरख्त क्या चीज, ऐसे अल्लाह वाले होने चाहिए कि अल्हम्दुलिल्लाह जो कुछ जिस तरह कुछ दे उसको उसी तरह उसको पहुंचाओ, उस तरह अपने में सख्ती बर्दाश्त करो, दूसरों पे नहीं, दूसरों पे नहीं, दूसरों को क्या है, हमने उनको दीन ऐसे तरीके से पहुंचाना है कि वो दोज़ख की आग से पहुंच जाए, तब तो है कि आपने दीन को पहुंचा दिया। अल्लाह ने आपको कुरान दिया तो एक ही बस तरीके पे कुरान दिएंगे, उससे ज्यादा नहीं, किसी बच्चे को कुरान पढ़ाए तो उसी नकल से कुरान पढ़ाना, नहीं जिसको जो अलूम दिए हैं वो इतना झुक के पेश करे लोगों के सामने, इतना झुक के पेश करे कि अल्लाह ताला उसको बुलंद कर दे, अल्लाह बुलंद कर दे उसको। तो भाई इस हदीस के अंदर जब उसने सवाल किया साहबी ने तो उनका नाज नहीं हो सकता, तो उन्होंने कहा तूने मुख्तसरी मांगी तो मुख्तसरी जवाब दूंगा, दुकान ने फिक्र ना कर मुख्तसरी दूंगा, और ऐसा दूंगा कि पूरा दिन इंशाल्लाह उसमें आएगा, जामा तरीन दिन होगा, मुकम्मल आएगा। अब जवाब आता है सरकार उनका सुन लें, आप हम लगे लिए तैयार हैं, ठीक है ना, कमी तो हर इंसान में होती है, हम हर आदमी शौक के हम इस दुनिया से जा रहे हैं तो अल्लाह ताला कामयाब हम जा रहे हैं, कब चले जाएं, आज चले जाएं, कल चले जाएं, परसों चले जाएं, अफसोस सबसे ज्यादा इंसान को जिस वक्त इंसान जाता है ना, तो ये नहीं होता उसके इतने बच्चे छूट गए, उसका मकान चला गया, बेचारा जवान था बुढ़ा, सबसे ज्यादा जो सहन सवाल आता है अल्लाह इसका बनेगा क्या, अल्लाह तो ये कामयाब गया है ये नाकाम जा रहा है, सबसे बड़ी बात ये होती है इंसान, कोई विचार होता है इंसान के सामने सिर्फ एक बात होती है, सब कुछ निकल जाते हैं, इतना बड़ा आदमी था, यतीम था, ये गरीब था, बड़ा जहन में एक सवाल आता है उसके नमाज जनाजे पर कि या अल्लाह ये कामयाब इंसान है या नाकाम इंसान है, या अल्लाह इसका कब्र में होगा ऐसा, ये बख्शा गया है या इस पर सजाएं होंगी, ये सोच इंसान के जहन में आनी चाहिए, किसी इंसान की भी जब जनाजे पर खड़ा हो तो यही सोच आनी चाहिए कि अल्लाह ये इंसान क्या है, किसने तौबा कर ली थी, ये बच गया था, तूने इसको चांस दिया था पढ़ने का, उसने इस चांस को अवेल कर लिया था, जैसे आज जितना भी ये मजमा बैठा है और जितने लोग सुन रहे हैं, आज शब जुम्मा है और शब जुम्मा की छोटी मामूली बात नहीं होती, और अल्लाह जानता है गवाह इस चीज़ को कि मैं कोई प्रोफेशनल आदमी नहीं हूं, मैं प्रोफेशनल आदमी नहीं हूं कि मैं मजमे लगाता फिरता हूं, आपके पास आता जाता हूं, बैठता हूं। ये अल्लाह की दी हुई एक महफिल है जिससे मैं भी मुस्तफीद होता हूं और दुनिया को भी मुस्तफीद करता हूं। याद और एक्सपेक्टेड लोग अल्लाह धक्के देखने को भेजते हैं। तो ये जितना मजमा है बड़ा, इसे अब दो सवाल हैं इस पर, या तो आज बख्शिश करा के जाएंगे, अपनी जिंदगी को बदल के जाएंगे, या फिर उनको वही जिंदगी पसंद है जो इंसान को दोज़ख में ले जाए। इसको कहते हैं अल्लाह हर इंसान को चांस देता है और उसकी पीठ पे लिखा गया है कि कितने तेरे सांस हैं और किस वक्त तुझे मरना है। ये कोई गारंटी नहीं कि इंसान बीमारी से मरता है। हम बीमारी से बचने के लिए क्या कुछ नहीं करते, हर चीज इस्तेमाल करते हैं, सैर करते हैं, सफरी करते हैं, खाना छोड़ देंगे, अंडा छोड़ देंगे, ब्रेड छोड़ देंगे, शहद छोड़ देंगे, नमक छोड़ देंगे, ऐसी की तैसी खूब खाओ। भाई अगर तुम इस तरह मौत का, अगर तुमने अपनी सेहत को अच्छा कर लिया, सेहत को बचा लिया, मैं ये नहीं कह रहा बदपरहेजी करें, लेकिन बता रहा हूं, अगर आपने अपनी सेहत को बचा लिया तो क्या सेहत खराबी की वजह से मौत है? एक्सीडेंट से मौत नहीं होती, अचानक मौत नहीं होती। जब मौत आनी है तो हर हालत से आनी है इंसान की। ये तो रख ले यकीन आदमी पक्का कि जरूरी नहीं कि आज अगर मैं हार्ट अटैक बचाता रहूंगा, मशीन लगा के बैठा रहूंगा कि नहीं ये चीज ना खाओ, ना इस ना खाओ, और तोड़ तोड़ के चीजें खाऊंगा, फैट ना खाओ, फला ना खाओ, अल्लाह की सारी नेमतों को रद्द करता रहूंगा तो पता चलेगा बाहर गया, टक्कर लगी, वहीं खत्म हो गए। भाई साहब एक्सरसाइज भी करते थे, ट्रेनिंग भी करते थे, बॉडी भी बनाई हुई थी, लेकिन पता चला धक्का क्यों लगा, बेचारा कहीं से कहीं चला गया। है या नहीं दुनिया ऐसी मेरे भाई? ऐसी चीजों को जो अवेल कर गया जो शख्स, वो कमा गया। क्यों? इस वक्त हम किसी खराफात में जा सकते थे, किसी जना में मुबतला हो सकते थे, किसी और गंदी चीज में मुबतला हो सकते। इंसान हो रहे होंगे दुनिया में इस वक्त, अल्लाह ने कितना करम और फजल हम पे फरमा दिया, हमें क्या खासियत थी ऐसी, क्या ऐसी चीज थी कि इतना बड़ा एक नुस्खा हमारी खिदमत में अल्लाह ताला अपने हबीब के जरिए पेश फरमा रहे हैं, इसलिए कि जो बिगड़े हुए इंसान है वो इस चीज को अख्तियार करके सही हो जाए, इंसान सही हो जाए। आप सुने जवाब आ रही है, क्या जवाब दिया सुने गौर से। अल्लाह के नबी ने फरमाया कि हाँ सवाल तेरा बहुत अच्छा था, जवाब भी उतने मुख्तसर दूंगा इंशाअल्लाह, और पूरा दीन इसके अंदर होगा, पूरा दीन आ जाएगा, पूरा दीन इस पर जिसने अमल कर लिया। क्या फरमाया कि मेरे सहाबी, और तमाम उम्मत की तरफ इशारा करके फरमाया, तमाम उम्मत की तरफ अपनी जबान को अल्लाह के जिक्र से तर रखा करो, अपनी जबान को अल्लाह के जिक्र से तर रखो। सुभान अल्लाह, क्या लफ्ज इस्तेमाल किए नबी, नबी की शान है जो ऐसा फिक्रा कह सकता है, आम इंसान नहीं कह सकता। तर रखा, पूरा मसला समझा दिया। सुने आप बेखत्म नहीं सुनो, देखें तो उनकी बात थी जिन्होंने मांगा, कैसे मांगा कि नसीहत दें थोड़ी दें, तो इधर क्या है जवाब भी ऐसे ही दिया कि जबान को तर के अंदर सारा कुछ मसले हल कर दिए मेरे हबीब ने, सारा कुछ बता दिया सल्लल्लाहु अलैहि वसल्लम। जबान को तर रखें तो पता चलता है जबान की दो किस्में हैं। हदीस देखें किधर लेके जाती है, जबान की दो किस्में हैं, तर के मुकाबले में क्या आएगा, खुश। ये तर समझते हैं, तर वेट गीला, उसके मुकाबले क्या लफ्ज आता है, खुश। तो फरमाया या जबान खुश्क होगी या तर होगी। अगर तर जबान होगी किस चीज से, अगर जिक्र होगा तो तर होगी, अगर जिक्र नहीं होगा तो क्या होगी, खुश्क होगी। और तर और खुश्क की मिसाल कैसी है कि दो दरख्त आप ले लें, एक है ताजा और ताजा बिल्कुल फ्रेश दरख्त है, और एक है खुश्क दरख्त है, दोनों में कितना फर्क है। जो ताजा दरख्त होगा वो लहरा रहा होगा, खूब शाखें निकली हुई होंगी, परिंदे झूल रहे होंगे, बूटे लगे होंगे, फल लगे होंगे, दुनिया को महसूस कर रहा होगा, लोग उसमें नीचे आराम भी कर रहे होंगे, पूरा वो लोगों को पूरा फायदा पहुंचा रहा होगा और खुद भी फायदा ले रहा होगा, यही ना सब सब दरख्त। और जो खुश्क होगा वो खुद भी तबाह हो चुका होगा और दूसरों भी तबाह कर रहा होगा, सिवाय लकड़ी को कुछ भी उसका नहीं होगा, लकड़ी भी क्या वो भी जाएगा, वो भी तोड़ के उसको जला देगा लकड़ी को, किस्सा खत्म कर देगा। तक क्या मिसाल दी है, तर और खुश की, कि अगर तेरी जबान तर है तो इस जबान, जो जबान ये क्या है सुने आप, ये जबान क्या है, ये खजाना जन्नत है। ये खाने के लिए नहीं दी अल्लाह पाक ने, इस जबान के अंदर पूरी जन्नत रख दी अल्लाह पाक के अंदर। سارے فوائد اور جتنی اس زبان کے فوائد ہیں کسی چیز کے اندر نہیں ہے. قرآن یہاں سے پڑھیں گے, تلاوت یہاں سے کریں گے, حج یہاں سے کریں گے, پیاری باتیں یہاں سے کریں گے, دروس یہاں سے بھیجیں گے, صحابہ کا ذکر یہاں سے کریں گے, ہر چیز. اگر یہ میری زبان نہ ہوتی تو میں کہاں سے بولتا. ہر کچھ جو فائدے اس زبان کے رکھے ہیں لاجواب فائدے ہیں, اور اگر یہ زبان خشک ہوگی تو سارے فائدے اس کے ختم ہو جائیں گے, کچھ بھی نہیں ہوگا. سمجھ رہی بات؟ یہ سرکار کی بات ہے. تر اور خشک میں کتنا بڑا فرق ہے. تو اللہ کے نبی نے فرمایا کہ اگر یہ زبان تر ہوئی تو تجھے جنت تک پہنچا دے گی, سوائے دین اور دین پورے فائدے تو اس کو اٹھاتا چلا جائے گا, اور اگر یہ زبان خشک ہوئی تو کوئی عمل تیرے پاس نہیں ہوگا, گناہوں میں لپٹا ہوا ہوگا, خشک ہوگی, ہر خرافات کے ساتھ لپٹی ہوگی زبان تیری, خشک ہوگی. تو اب بچنا چاہتا ہے تو کیا کر؟ اللہ کا ذکر شروع کر. جب ذکر کرے گا زبان تر ہوگی, زبان تر ہوگی تو پورا دین تیرے پاس آ جائے گا. جیسے جیسے زبان آپ کی تر ہونا شروع ہو جائے گی, الحمدللہ دین اترنا شروع ہو جائے گا پورا اس کے اندر. کیسی پیاری بات ہے. یہ ہے وجہ کہ اللہ کا ذکر انسان کرتا ہے تو کیا دین کی طرف چلنا شروع ہو جاتا ہے, پورا دین آنا شروع ہو جاتا ہے. کیوں؟ کہ بھائی جس وقت انسان ذکر کرتا ہے تو اس زبان سے ذکر شروع کرے گا تو زبان میں فوائد آنا شروع ہو جائیں گے, اس کے سارے فائدے آنا شروع ہو جائیں گے, وہ جنت کے بڑھان جنت کے اللہ کے قرب میں لے جانا شروع ہو جائے گا. اور جیسے جیسے ذکر شروع ہوتا ہے, یاد رکھیں ایک چیز کہ جیسے جیسے گاڑی چلتی ہے انسان منزل قریب جاتا ہے یا نہیں جاتا؟ جاتا ہے نا. آپ یہاں ویسے ایکسیڈنٹ دبایا, گھر جا رہے ہیں تو آپ کس کے قریب ہوں گے؟ اپنے گھر کے قریب. لندن جا رہے تو کس کے قریب ہوں گے؟ لندن کے قریب. تو ذکر کی یہ خاصیت ہے کہ جیسے انسان ذکر شروع کرتا ہے تو زبان کے فوائد آنا شروع کرتے ہیں, وہ ذکر کس کے قریب کرتا ہے؟ اپنے مولا کے قریب کرتا چلا جاتا ہے. اور جب وہ انسان اپنے مولا کے قریب ہوتا جاتا ہے تو الحمدللہ اس کے اندر سارے نور آنا شروع ہو جاتے ہیں, اور پھر گناہوں سے نفرت شروع ہو جاتی ہے, اور اللہ تعالیٰ کی عبادات پہ اس پر دل لگنا شروع ہو جاتا ہے, اور انسان تبدیل ہو جاتا ہے. تو یہ ایک ایسا بڑی کنجی اللہ کے نبی نے بتا دی, ایک چھوٹی سی چیز, کہ اگر تم صحیح ہونا چاہتے ہو, آخرت لینا چاہتے ہو, تو بہت آسان طریقہ کیا ہے؟ اللہ کا ذکر کی کثرت کرو. جب انسان اللہ کا ذکر کرتا ہے پھر کیا ہوتا ہے؟ بننا شروع ہوتا ہے, بنتے 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 آخر اس کی زبان اتنی تر ہو جاتی ہے, اتنی تر ہو جاتی ہے, جب سب کی زبانیں خشک ہو جاتی ہیں. موت کے وقت کیا ہوتا ہے؟ زبان خشک. بلکہ ایسا ہوتا ہے کہ کہتے ہیں منو پانی پلاؤ, ایسے کہتے ہیں, ایک من پانی بھی پلا دو اس کی پیاس نہیں بجھتی. اس وقت کیا ہوتی ہے انسان کی؟ ذکر کرتے کرتے زبان اتنی تر ہو جاتی ہے کہ اس تر سے پھر وہی کلمہ نکلتا ہے, لا الہ الا اللہ, اور اس دنیا سے چلا جاتا ہے. اللہ تعالیٰ مجھے آپ کو توفیق نصیب ہو.